وكذلك بعثناهم ليتساءلوا بينهم قال قائل منهم كم لبثتم قالوا لبثنا يوما أو بعض يوم قالوا ربكم أعلم بما لبثتم حضرات جو سات نوجوان اللہ کے دین کی نسبت پر اٹھے تھے اور ایک غار میں جا کر کے سو گئے تھے اور سونے کے درمیان اللہ تعالیٰ نے ان کی کس کس طریقے سے حفاظت فرمائی وہ سب تفصیلات گزشتہ مجلس میں گزری ہے. اس 19ویں آیت میں باری تعالیٰ فرماتے ہیں کہ اسی طرح ہم نے ان نوجوانوں کو جگا دیا تاکہ وہ آپس میں ایک دوسرے سے سوال کریں. ان میں سے ایک کہنے والے نے یوں کہا کہ تم کتنی دیر تک یہاں رہے, کتنی دیر سوتے رہے. تو بعض ساتھیوں نے جواب میں یوں کہا کہ شاید ایک دن یا ایک دن سے بھی کچھ کم ہم یہاں رہے, یعنی نیند میں. دوسرے بعض ساتھیوں نے کہا کہ تمہارا رب اللہ زیادہ جانتا ہے کہ تم کس قدر یہاں پر سوئے. 309 سال جب سوتے سوتے گزر گئے, اللہ سبحانہ و تعالیٰ نے ان کو نیند سے بیدار فرمایا. یہ بھی اللہ کی عجیب و غریب قدرت تھی کہ 309 برس تک ان کو اللہ نے سلایا, اور 309 برس کے بعد بیدار ہونا یہ بھی اللہ کی قدرت تھی. اس لیے کہ ہم جانتے ہیں ایک آدمی کو 24 گھنٹے 36 گھنٹے کھانا نہ ملے, پانی نہ ملے, کیسا کمزور ہو جاتا ہے, کمزوری آ جاتی ہے. اب یہ 309 برس تک سوتے رہے تو نیند کے درمیان میں کھانا بھی نہیں ملا, پانی بھی نہیں ملا, تو اس کی وجہ سے تو ایک دم دبلے اور کمزور اور نازک ہو جانا چاہیے. لیکن اللہ سبحانہ و تعالیٰ کوئی کمزوری نہیں ہے, کوئی ڈھیلا پن نہیں ہے. یہ بھی اللہ کی مدد تھی ان 7 نوجوانوں کے واسطے کہ 309 سال بھوکے پیاسے سوئے رہے, اس کے باوجود بھی بدن میں کمزوری نہیں آئی, بدن میں ڈھیلاپن نہیں آیا. کتنی بڑی اللہ کی مدد, کتنا بڑا اللہ کا کرم. تو ایک نعمت 309 برس اللہ نے سلایا, اتنے لمبے زمانے کے بعد اللہ نے پھر سے نیند میں سے اٹھایا, اور اٹھنے کے بعد بھی ایک دم تندرست, کوئی کمزوری نہیں, کوئی تکلیف نہیں. اب جو اٹھے تو ان بیچاروں کو خود معلوم نہیں ہم کتنی دیر سوئے, کتنا لمبا سوئے ان کو خود معلوم نہیں. اللہ اپنی قدرت کو ظاہر کرنا چاہتے تھے. اللہ سبحانہ و تعالیٰ اپنی قدرت کو کھولنا چاہتے تھے, اس لیے یہ اٹھنے کے بعد ایک دوسرے سے بات کرنے لگے. ایک ساتھی بولا, بھائی کتنی دیر ہم سوئے, پوچھ رہے ہیں تعجب سے دوسرے کو کتنی دیر سوئے. کچھ ساتھیوں نے جواب دیا, ایک دن یا پورا ایک دن بھی نہیں, آدھا پونا دن. اللہ اکبر, کیا اللہ کی شان ہے کہ 309 برس نیند میں سوتے رہے फिर भी पता नहीं है। उठने के बाद ये मालूम हो रहा है कि एक दिन सोए या एक दिन से भी कम सोए। बात दरअसल ये थी कि जब ये लोग गार में आए, गुफा में आए, तो उस वक्त सुबह में तकरीबन 9-10 बजे का टाइम रहा होगा, चढ़ता सूरज था। और जब नींद में से बेदार हुए तो शाम का वक्त था, जब सूरज के डूबने का वक्त होता है, असर और मगरिब के बीच का। तो इन नौजवानों को ऐसा मालूम हुआ कि सुबह सोए थे और शाम को नींद में से उठते। ये भी अल्लाह की शान कि सोते वक्त सुबह का टाइम था, नींद में से उठाया तो शाम के वक्त नींद में से उठाया। इसलिए कहने लगे कि लगता ऐसा है कि आज तो बहुत सोए, सुबह से लेकर शाम तक सोते ही सोते रहे। तो दूसरे बात साथियों ने यूं जवाब दिया कि भाई ये बेकार बहस क्यों करते हो, बेकार बात क्यों करते हो, कितनी देर सोए, कितनी देर के बाद उठे। जिस अल्लाह ने सुलाया वो अल्लाह जानता है कितनी देर सोए। कितनी जबरदस्त बात कही। कालू रब्बुकुम आलमु बिमा लबिस्तुम, तुम्हारा रब जानता है तुम कितनी देर यहां सोते रहे। अब इन नौजवानों ने अपनी बहस को खत्म कर दिया, बातचीत बंद करो, कितनी देर सोए। इनको खाने का तकाजा हुआ, 309 बरस सोए तो भूख भी नहीं लगी, और बेदार हुए तो अब कुछ एहसास हुआ भूख का। तो कहने लगे कि भाई कुछ खाने पीने का इंतजाम होना चाहिए। खाने का क्या इंतजाम करें वो आगे वाली आयत में आ रहा है। فَبَعَثُوا أَحَدَكُمْ بِوَرِقِكُمْ هَذِهِ إِلَى الْمَدِينَةِ, سو تم بھیجو اپنے میں سے ایک ساتھی کو یہ روپیے لے کر کے شہر کی طرف۔ کہا کہ کھانے کا تقاضا ہے تو ایک ساتھی کو پیسے لے کر کے बाजू में जो शहर है वहां खाना लेने के लिए भेजो। अल्लाह के ये नेक बंदे सात औलिया अल्लाह जब गए थे तो कुछ पैसे भी साथ लेकर के गए थे। इससे मालूम हुआ कि अल्लाह के रास्ते में चलते हुए अपने खर्चे की खुद को फिक्र करने की, किसी पर बोझ नहीं बनने का। जैसे हदीस में है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को जब हिजरत का मौका आया मक्का से मदीना जाने का, तो हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाहु ताला अन्हु के पास दो ऊँटनियाँ थी। तो अबू बकर एक ऊँटनी मुझे दे दो, मदीना का सफ़र है। तो हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाहु ताला अन्हु ने यह चाहा कि मैं हुजूर को मुफ्त में पेश कर दूं, हदिया पेश कर दूं। कहा नहीं, जितने में लाए इतने पैसे ले लो, सवाब की मुझे भी ज़रूरत है। हुजूर ने पैसे दिए, हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु को मुफ्त में उठनी नहीं दी। तो ये अल्लाह के साथ वली जब अपने शहर से गए थे कुछ पैसे साथ लेकर के गए थे। तो कहा ये पैसे हैं, ये पैसे लेकर के एक साथी को भेजो, जाए और जाकर के शहर में से खाना खरीद करके लावे, मांग के नहीं लावे। मांगना अल्लाह के वलियों की शान नहीं है। हदीस में अस्सवालु जुल्लुल, तो कयामत के दिन उसके चेहरे के ऊपर बदनुमा धब्बे पड़े होंगे, जख्म पड़े होंगे, جو دنیا میں لوگوں سے مانگتا پھرتا ہے, سوال کرتا پھرتا ہے. تو اللہ کے ولیوں نے سوال کا ارادہ نہیں کیا کہ مانگ کے کھانا لانا ہے, نہیں, ہمارے یہ پیسے ہیں, اس پیسے میں سے ایک ساتھی کھانا خرید کے لے آئے. اس آیت سے ایک مسئلہ بھی نکلتا ہے, وہ یہ نکلتا ہے کہ اس سے یہ معلوم ہوا کہ چند آدمی مل کر کے ایک آدمی کو ذمہ دار بنا دے کہ تم سب کے لیے خرید کے لے آؤ. ایسا کرنا جائز ہے. جیسے کہ 10 گھر کے گیہوں لانے ہیں تو ایک ساتھی کو کہہ دیا کہ بھائی میرے 5 من, تیرے گھر کے 5 من, لے سب کی طرف سے پیسے لے کے تو چلا جا اور سب کے لیے خرید کے لے آ. اس کو وکیل بنانا کہتے ہیں, وکالت, یہ جائز ہے شریعت میں. دوسری چیز, ایک مسئلہ اور نکلا کہ ساتھی لوگ آپس کے اندر شرکت یعنی پارٹنرشپ کھانے پینے وغیرہ میں اگر کرنا چاہے تو یہ بھی جائز ہے, کیونکہ ان لوگوں نے آپس میں بھاگیداری کی کہ بھائی یہ پیسے اس میں سے کھانا لے آؤ. اب عام طور پر ہوتا کیا ہے, کوئی ساتھی زیادہ کھاتا ہے, کوئی ساتھی کم کھاتا ہے, تو یہ جائز ہے کہ سب کے پیسے برابر ہو اور کوئی ساتھی کم کھاوے کوئی ساتھی زیادہ کھاوے, ایسا کرنا بھی جائز ہے. کیونکہ پیسے تو حصے کے برابر دینے پڑیں گے اور کھانا اپنی کیپیسٹی کے برابر کھانا ہے, اس لیے وہاں یہ نہیں شک کرنا چاہیے کہ ایک زیادہ کھا گیا یہ کم کھا گیا, ایسا کرنا بھی بھاگیداری میں جائز ہے. اب مشورے سے ایک ساتھی کا نام طے ہوا, اس ساتھی کا نام تھا تملی خا. تملی خا ساتھی کا طے ہوا کہ اس کو بھیجو شہر میں کھانا لانے کے لیے. اس شہر کا پرانا نام تھا افسوس شہر, اور بعد میں دین مسیحی کے زمانے میں ترسوس نام ہو گیا تھا. حضرت عیسیٰ علیہ الصلوۃ والسلام کا لایا ہوا دین وہاں عام تھا, لوگ ایک اللہ کو مانتے تھے, حضرت عیسیٰ علیہ السلام کی نبوت کو مانتے تھے, پورا ایمانی ماحول تھا ترسوس شہر کے اندر. ابھی نوجوانوں کو کچھ خبر نہیں کہ 309 سال ہو گئے, اور 309 سال میں تو دنیا کتنی بدل جاتی ہے, ان کو کچھ خبر نہیں. ابھی یہ مشورہ کر کے تملی خا کو بھیج رہے ہیں کھانا لینے کے لیے, لیکن جب کھانا لینے جانے کے لیے ساتھی کو بھیج رہے ہیں تو ایک خاص نصیحت کی ساتھی کو. کیا نصیحت کی؟ فَلْيَنْظُرْ أَيُّهَا أَزْكَى طَعَامًا فَلْيَأْتِكُمْ بِرِزْقٍ مِّنْهُ. بھائی ذرا دیکھنا, تحقیق کر لینا کہ کون سا کھانا حلال ہے, سو اس میں سے تمہارے پاس کچھ کھانا لے آوے اپنے اس پیسے سے. ساتھی کو یہ نصیحت کی کہ بھائی تو شہر میں کھانا لینے کے لیے جا تو رہا ہے, لیکن ایک بات یاد رکھنا, حلال کا کھانا لانا, ایسی ہوٹل سے کھانا لانا جس ہوٹل کے اوپر حلال کا کھانا ملتا ہو. چونکہ یہ نوجوان جب گوفا میں گئے تھے اس وقت پورے شہر میں کفر کا شرک کا ماحول تھا, پورا شہر, اور ایسا کفر کا ماحول تھا کہ لوگ اللہ کے سوا دوسروں کے نام پر جانور کو ذبح کرتے تھے. حالانکہ جانور کو ذبح کرنا چاہیے اللہ کے نام پر. چنانچہ ہم قربانی کی عید کے موقع پر جب جانور کو ذبح کرتے ہیں تو دعا پڑھتے ہیں نا, قل ان صلاتی و نسکی و محیای و مماتی للہ رب العالمین لا شریک له. یہ دعا آیت ہے قرآن کی کہ میری نماز, میرے روزے, میری قربانی, میرا جینا, میرا مرنا سب اللہ کے لیے, اور پھر بسم اللہ اللہ اکبر اللہ کے نام سے. تو کوئی بھی جانور آدمی ذبح کرے اللہ کے نام سے اللہ کے لیے ذبح کرنا چاہیے. لیکن وہاں چونکہ بت پرستی کا ماحول تھا تو لوگ اپنے اپنے بتوں کے نام پر جانور کو ذبح کرتے تھے. اور یہ مسئلہ یاد رکھے ہو, اگر اللہ کے سوا کسی بت کے نام پر یا کسی اور کے نام پر اگر جانور ذبح کیا گیا تو اس کا کھانا حرام ہے, اس کو نہیں کھا سکتے. یہ مسئلہ قرآن میں ہے, انما حرم علیکم المیتہ والدم ولحم الخنزیر وما اہل لغیر اللہ بھی. خون حرام, کہ جانور میں سے جو خون نکلتا ہے, ہمارے بدن میں سے جو خون نکلتا ہے, اس کو پینا, اس کو چاٹنا, اس کو کھانا حرام ہے. بہتا ہوا خون, مردار جانور جو مر جائے وہ بھی حرام. انما حرم علیکم المیتا, اللہ نے مردار جانور کو حرام کیا, خون کو حرام کیا. ولحم الخنزیر, سور کے گوشت کو بھی اللہ نے حرام کیا. اور فوراً فرمایا وما اوہل به لغیر, وما اوہل لغیر اللہ, جو جانور اللہ کے سوا کسی اور کے نام پر قتل کیا گیا, ذبح کیا گیا, وہ جانور بھی حرام ہو جاتا ہے. چاہے کسی ولی کے نام پر ذبح کرو, کسی پیر کے نام پہ ذبح کرو, کسی مورتی کے نام پہ ذبح کرو, اللہ کے علاوہ کسی اور کے نام پہ ذبح کرو, اس جانور کو کھانا حرام ہو جاتا ہے. ذبح کرنا بھی حرام, کھانا بھی حرام, دونوں بھی حرام. قرآن میں کہا اللہ نے فرمایا,
जिन रेस्टोरेंट से तुम कॉन्ट्रैक्ट करके खाना लाते हो वो रेस्टोरेंट वाले तुमको हलाल खाना देते, उसकी क्या गारंटी तुम्हारे पास? तो कोई जवाब नहीं दिया, ला करके सी फूड मुझे खिला दिया। बाकी सब लोग पूरे एरोप्लेन के अंदर ठाट से गोश्त खा रहे हैं। इसलिए बहुत एहतियात करना चाहिए कि कोई हराम का लुकमा पेट के अंदर न जावे। हराम के लुकमे का सबसे पहला बड़ा नुकसान कि एक लुकमा भी हराम का पेट में चला गया, दुआ का कबूल होना बंद हो जाता है। दुआ फिर कबूल नहीं होती आदमी की। दूसरा बहुत बड़ा नुकसान, इबादत में दिल नहीं लगता। इबादतों में दिल नहीं लगता। अब हम शिकायत करते हैं नमाज में दिल नहीं लगता, खाने में परहेजी कहाँ करते हैं, फिर दिल कहाँ से लगे? हलाल का हराम का जो मिला हम पूछते ही नहीं, ताकी की नहीं करते। अब ऐसा खाना जब पेट में जाएगा तो इबादत में दिल नहीं लगेगा। तीसरा बड़ा नुकसान, गंदे गंदे ख्यालात और वसवसे बहुत आते हैं। जब हराम का खाना पेट में जाता है तो गंदे ख्याल और गंदे वसवसे दिल में बहुत आते हैं। आजकल आम बीमारी हो रही है कि मौल साहब बहुत गंदे ख्याल आते हैं, बहुत गंदे वसवसे आते हैं। ये हराम की नौसत है, ताकी कर लेना चाहिए हमारा खाना हराम में कहाँ कहीं गड़बड़ तो नहीं हो रही है। आजकल तो बहुत सारी वेजिटेबल आइटमों के अंदर भी हराम चीज़ें आती हैं, वेज आइटमों के अंदर भी हराम खाना, हराम ऑयल। मैं एक मिसाल दूँ आपको उसकी समझाने के लिए। ये हम लोग चौपाटी पर, दरिया किनारों पर, टूरिस्ट सेंटरों पर जाते हैं तो आपने देखा होगा वो पॉपकॉर्न जो होता है, जिसको धाणी कहते हैं गुजराती में, इंग्लिश में पॉपकॉर्न कहते हैं, तो उसकी मशीनें रखी होती है। अब मैं आपको बताऊं, कभी आपने सोचा कि उसमें कोई हराम चीज़ आती होगी? कभी सोचा भी आपने कि वो मकई की धाणी फोड़ते उसमें क्या हराम? अब मैं बताऊं आपको उसमें क्या हराम आता है। वो मशीन के अंदर जो धाणी फोड़ने के लिए, उसको तैयार करने के लिए बीच में ऑयल रखना पड़ता है। उस ऑयल के अंदर जो टेम्परेचर छोड़ते हैं, फिर उसमें से मक्कई में से धाणियाँ पॉपकॉर्न तैयार होती है वो मशीन में। वो लारियाँ वाले जो लेके आते हैं, वो नहीं, मशीन की बात कर रहा हूँ। वो जो ऑयल उसके अंदर डाला जाता है, बीच में मशीन में रखा होता है, उस ऑयल के अंदर बात चीज़ें हराम आती है, ये पक्की हमको मालूम है। इसलिए जो हमारे यहाँ लारियों पर आते हैं ये देसी तरीके से जो बनाते हैं वो तो ठीक है, लेकिन वो मशीनों के अंदर जो तैयार करते हैं उसके खाने में ताकीद करनी चाहिए। अब इससे आप अंदाजा लगा लो कि धाणी जिसको आज तक हमने 100% प्योर वेज समझा, उसमें बाज हराम और नाजायज चीजें इस्तेमाल होती है। अब कितना एहतियात करने की जरूरत है, सोच लो इस बात को। एक मरतबा एक पक्की बात मैं आपको बताऊं, मैं सेंट्रल अमेरिका में एक जगह सफर में था तो साथियों ने मुझे बताया कि मस्जिद के सामने एक बहुत मशहूर वहाँ की रेस्टोरेंट, हमारे बहुत मुसलमान भाई वहाँ खाने के लिए जाते हैं रमज़ान में, इफ्तार के बाद भी, तरावी के बाद भी, वहाँ लारियाँ तो होती नहीं तो रेस्टोरेंटों में जाते हैं। तो कहा एक मुद्दत तक, अब वो क्रिश्चियनों की रेस्टोरेंट तो कहा हम लोग वहाँ गोश्त वोश्त नहीं खाते, सिर्फ मछली खाते हैं। जिस सफर में मैं वहाँ था, मेरा पहला सफर था, तो हमारे कुछ नौजवान रात को वो रेस्टोरेंट में खाने गए। कुछ ज़रूरत पड़ी होगी तो रोज़ाना जाने आने की वजह से इनके ताल्लुकात बहुत अच्छे थे, तो एक नौजवान अंदर किचन में चला गया। तो किचन में जो चला गया तो देखकर उसकी अकल दंग रह गई। जिस फ्राई पिन के ऊपर मछली को फ्राई कर रहे थे वहां पर बाजू में शराब की बोतल रखी हुई थी, और वो फ्राई करने वाला फ्राई करते करते उस पर शराब छिड़क रहा था। उसने आकर के मस्जिद में बताया साथियों को کہ جس ریسٹورنٹ میں ہم جاتے ہیں یوں سمجھتے ہیں کہ مچھلی کھائے, اس میں تو حرام حلال کی کیا چیز. میں آنکھ سے دیکھ کر آیا کہ اس کو فرائی کرنے میں شراب چھڑکی جاتی ہے. پھر بعد میں میں نے تحقیق کی اور لوگوں سے پوچھا جو بڑی بڑی ریسٹورنٹوں سے تعلق رکھتے ہیں. انہوں نے کہا کہ مفتی صاحب یہ مچھلی کی جو فرائی ہوتی ہے جو ٹاپ کوالٹی کی ہوٹلوں کے اندر, تو اس میں ٹیسٹ کو بڑھانے کے لیے اس پر شراب ضرور چھڑکی جاتی ہے. اس کے بغیر اس کا جو خاص ٹیسٹ آتا ہے, جو ان ہوٹلوں کا سمبول ہوتا ہے, وہ نہیں آ سکتا ہے. شراب کے بغیر شراب ڈالنی پڑتی ہے. تب سے ہم نے یہ بڑی بڑی انٹرنیشنل لیول کے ریسٹورنٹوں میں مچھلی کھانا بھی چھوڑ دیا ہے کہ بھائی یہاں کی تو مچھلی بھی جو ہے ان گارنٹیڈ ہے, کچھ ٹھکانا نہیں. اس لیے بہت سنبھلنے کی ضرورت ہے کہاں حرام کا کھانا ہمارے پیٹ میں آ جائے, حرام کی غذا. تو ان سات اللہ کے ولیوں نے, سات نوجوانوں نے اپنے ساتھی تملیخا کو یہ نصیحت کی کہ بھائی تو جا تو رہا ہے لیکن ذرا حلال کا کھانا لانا, دیکھنا کوئی حرام کی چیز تیرے کھانے میں نہ آوے, اس کا خاص خیال رکھنا. انہوں نے نصیحت کی. دوسری نصیحت کیا کی؟ وَلْيَتَلَطَّفْ وَلَا يُشْعِرَنَّ بِكُمْ أَحَدًا. اور دیکھو تم جو جا رہے ہو تو ذرا نرمی سے جانا کہ کسی کو تمہارے متعلق خبر نہ ہونے پائے. اس طرح چپکے چپکے جانا, چونکہ یہ نوجوان تو بیچارے بھاگ کے آئے تھے ظالم بادشاہ کے ڈر سے. ان کو تو یہی معلوم کہ وہی زمانہ ہے, سارا کفر شرک کا ماحول ہے اور وہ دقیانوس ظالم بادشاہ ہے. اگر ان کو پتہ چل جائے گا تو ہم کو پکڑ لیں گے. اس لیے ساتھی کو نصیحت کرے چپکے چپکے جانا, وہ ظالم بادشاہ تجھے دیکھ نہ لے وے, پبلک تجھے دیکھ نہ لے وے. اگر دیکھ لیں گے تو کیا ہوگا؟ انہم ان یظہروا علیکم یرجموکم او یعیدوکم فی ملتہم ولن تفلحوا اذن ابدا. اگر وہ تمہاری خبر کو پا جائیں گے تو پتھر مار مار کر کے تم کو مار ڈالیں گے, یا ان کے کفر والے مذہب میں تم کو دوبارہ لوٹا دیں گے, اور تب تو تم ہرگز کبھی کامیاب نہیں ہو سکو گے. کہ بھائی اگر انہوں نے تم کو دیکھ لیا, پہچان لیا کہ وہی سات نوجوان تھے جو ایمان کی بنیاد پر بھاگے تھے, تو پکڑ لیں گے. اور پکڑ کے کیا کریں گے؟ پورے شہر والے پتھر مار کر کے غصہ نکالیں گے کہ یہ ہے یہ ساتھ جو ہمارے بتوں سے ہٹ کر کے ایک اللہ کی بندگی کرنے والے ہیں, اور اتنے پتھر ماریں گے کہ تم کو مار ڈالیں گے. یا تو زبردستی تم کو دوبارہ کافر بنا دیں گے اور تم کامیاب نہیں ہو سکو گے, تمہارا نقصان ہوگا. اس لیے بھائی ذرا چھپ چھپ کے جانا, کوئی تم کو دیکھ نہ لے رہے. اللہ کے ولیوں کو یہی پتا نہیں کہ 309 سال ہو چکے ہیں اور یہاں تو پورے حالات بدل چکے ہیں. وہ دقیانوس بادشاہ بھی مر گیا, اس کی کافر قوم بھی مر گئی, مشرک قوم بھی مر گئی, اور حالات بھی بدل گئے. 300 سال ہوئے, یعنی کیا سارے حالات بدل چکے. لیکن اس ظالم بادشاہ دقیانوس نے ایک تختی لکھوائی تھی, ایک لکھان لکھا تھا کہ اس نام کے 7 نوجوان بغاوت کر کے کہیں بھاگ گئے تھے اور ان کا آج تک پتہ نہیں چلا یہ کہاں بھاگ گئے, کیونکہ یہ گفا میں سوئے تھے, کسی کو پتہ نہیں کہاں سوئے. تو اس بادشاہ نے, دقیانوس نے ایک تختی پر ان 7 نوجوانوں کے نام لکھ کر کے جو حکومت کا خزانہ ہوتا ہے اس میں جمع کر دیا تھا. لہذا ہر زمانے میں لوگ تلاش کرتے تھے کہ بھئی وہ 7 نوجوان گم ہو گئے تھے, کچھ پتہ نہیں وہ کہاں چلے گئے تھے, ان کی کہانی چلی آ رہی تھی. اب یہ ساتھی گیا, جو ساتھی وہاں گیا تو ایک ہوٹل دیکھی کہ یہاں حلال کا کھانا معلوم ہو رہا ہے, तो उसने वहां जाकर के सिक्का दिया कि लो भाई खाना दो। जैसे ही सिक्का दिया तो होटल वाला देख रहा है, सिक्के को देखता है, साथी को देखता है, क्योंकि 300 साल पुराना सिक्का। तो होटल वाला हैरान रह गया। तो होटल वाला यूं पूछता है कि भाई तुमको कहीं से घर में कुछ खजाना वजाना निकला तुम्हारे घर में? कहा कैसा खजाना? तो कहा ये पुराना सिक्का 300 साल पुराना कहां से लाए तुम? तो ये कह रहा है कि कल तो हम शहर से गुफा में गए थे और तुम कह रहे हो 300 साल पुराना सिक्का, ये तो कल का सिक्का है। इन बिचारे को यही मालूम नहीं, अल्लाह के वलियों को, कि 300 साल हो चुके हैं, जमाना बदल गया, दुनिया बदल गई, कुछ पता नहीं। और ये होटल वाला सिक्का देखकर हैरान कि सिक्का लाया कहां से। दोनों में बहस हो रही है। जब बातचीत हुई, बहस हुई, तो बात से बात निकली कि भाई तू आया कहां से पहले ये बता। तो उसने कहा कि ये गुफा में से। क्यों गुफा में गए थे? अब इसको भी कुछ एहसास हुआ, हजरत तिमलिखा को, कि बाजार कुछ बदले बदले मालूम हो रहे हैं, पब्लिक भी कुछ बदली बदली मालूम हो रही, जो थे वो कुछ दिख नहीं रहे, क्योंकि 300 साल में तो लोग भी बदल गए, बाजार भी बदल गए, शक्ल सूरत भी बदल गई। तो इनको भी ऐसा लग तो रहा है कि कुछ नया नया है, और होटल वाले को भी लग रहा है कि ये कोई नया है, दोनों तरफ से नयापन मालूम हो रहा है। और जिस जमाने में ये नौजवान गुफा से उठ करके आए, वो जमाना था कि पूरे शहर में ईमान वाले रहते थे, अक्सरियत ईमान वालों की, कोई काफिर नहीं, मुशरिक नहीं, सब ईमान वाले। तो इसने अपनी पूरी बात सुनाई कि हम तो 7 नौजवान, यहाँ एक जालिम काफिर बादशाह था दकियानुस नाम का, उसने हमारे ऊपर जुल्म किया था, इसीलिए हम भाग करके गुफा में चले गए, और अब हम उठ करके खाना लेने के लिए आ रहे हैं। जब पूरी बात सामने आई तो वो होटल वाला इस नौजवान को लेकर के अपने जमाने के बादशाह के पास गया। उस जमाने में बैदोसीस नाम का एक बादशाह था, पक्का मोमिन, पक्का ईमान वाला, उस बादशाह के पास ले गया। और सुनाओ बादशाह को तुम्हारी स्टोरी क्या है, कहानी क्या है, वो सुना। तो हजरत इमली खान अपनी पूरी दास्तान सुना। तुम कहां थे? इन्होंने बताया कि हम गुफा में थे, नींद में थे, सोए हुए थे। बादशाह ने हकीकत बताई कि भाइयों तुम एक दिन आधा दिन नहीं सोए हो, तुम तो 309 बरस सोए हो, और इतने लंबे जमाने के बाद अल्लाह ताला ने तुमको बेदार किया है और तुम बेदार होकर के आ रहे हो। और देखो अब तो वो काफिर बादशाह जो था ना दत्यानो, तो भी मर गया, अब तो पब्लिक भी मर गई। ये तो मैं ईमान वाला हूँ, ये पब्लिक भी ईमान वाली है, इत्मीनान से रहो, कोई घबराने की बात नहीं। और पूरे शहर में एक शोर हो गया कि वो जो 300 साल पहले नौजवान गुम हो गए थे, वो मिल गए 300 साल पहले वाले। सब लोग तमाशा देखने के लिए बादशाह के महल के पास जमा हो गए कि चलो देखे वो नौजवानों को। अच्छा अब ये बताओ कि कहाँ है वो तुम्हारी गुफा और कहाँ है तुम्हारे बाकी 6 साथी, सबको चलो लेकर के जावे। उस जमाने में एक अजीब मसला उठता था, अजीब मसला। वो मसला ये उठा था कि बैदोसीस बादशाह थे तो पक्के ईमान वाले, और उनके मुल्क के अंदर भी लोग ईमान वाले थे, लेकिन कुछ लोगों ने ये सवाल उठाया था कि ये बात हमारी समझ में नहीं आती कि एक इंसान मर जावे, कब्रिस्तान में दफन कर दिया जावे, और इंसान की जो लाश है ना कब्र में 25-30 साल रहती है तो फिर ख़त्म हो जाती है, फिर कुछ नहीं रहता है। گوشت بھی ختم، خون بھی ختم، چمڑی بھی ختم. 30-35 سال کے بعد قبر کھودو تو اندر سے کچھ نہیں نکل رہا ہے، دو چار ہڈیاں ملتی اور کچھ نہیں ملتا ہے. اور خود زمانہ گزرنے کے بعد تو ہڈیاں بھی ختم ہو جاتی ہیں. تو ایک لمبا زمانہ جب انسان پر گزر جائے اور انسان قبر میں مٹی ہو جائے تو پھر قیامت کے دن دوبارہ آدمی زندہ کیسے ہوں گے؟ بعض لوگوں کے دماغ میں شیطان نے یہ سوال گھسایا تھا اور وہ بادشاہ کو کہتے تھے کہ بادشاہ تمہاری ہر بات سچی لیکن مرنے کے بعد قیامت میں زندہ ہونا ہماری سمجھ میں نہیں آتا. تو بادشاہ جو تھے بے دوسیس، بہت ایمان کے فکر والے، بڑے فکر مند، انہوں نے اللہ تعالیٰ کے سامنے دعا کی. کیسے دعا کی؟ اپنے بدن کے اوپر سے بادشاہوں کے جو کپڑے ہوتے ہیں وہ کپڑے نکال دیے اور ٹاٹ پہنا، ٹاٹ، اور ٹاٹ پہن کر کے جو راکھ ہوتی ہے، راکھ یہ چولہے میں سے نکلتی ہے مٹی کی راکھ، اس کے ڈھیر کے اوپر بیٹھے، ٹاٹ پہنا اور راکھ کے ڈھیر پر بیٹھے، تخت پر نہیں بیٹھے، راکھ کے ڈھیر پر، اور اللہ کے سامنے رو رو کر کے دعا کی، اے اللہ میرے ملک میں کچھ لوگوں کے دلوں میں یہ سوال اٹھا ہے کہ مرنے کے بعد کیسے زندہ ہوں گے، اے اللہ تو کوئی شکل بنا دے جس کی وجہ سے ان کی سمجھ میں آ جائے کہ مرنے کے بعد کیسے زندہ ہونا ہے، کوئی شکل بنا دے. بادشاہ بہت روئے اللہ کے سامنے، بہت دعا کی گڑ گڑا کر کے، اللہ تعالیٰ نے اس بادشاہ کی دعا کو قبول فرما لیا. اور قبولیت ان نوجوانوں کی شکل میں ہوئی کہ جو خدا 309 سال سلا سکتا ہے بھوکا پیاسا اور 309 سال کے بعد پھر بیدار کر سکتا ہے، وہ اللہ مرنے کے بعد دوبارہ ضرور زندہ کر سکتا ہے. پوری پبلک کے سامنے یہ نوجوان آئے، جن کے دلوں میں شک تھا وہ شک ختم ہو گیا، انہوں نے بھی قیامت کو مان لیا. اب بادشاہ سلامت کہنے لگے کہ چلو ہم تمہارے ساتھیوں کو ملنے کے لیے چلتے ہیں. پورے شہر کی پبلک، آگے بادشاہ اور سب لوگ ایک نئی اچمبے کی چیز دیکھنے کے لیے جا رہے ان کی گفا کے پاس، اور جا کر کے ان کے ساتھیوں سے ملاقات کرتے ہیں.